नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा जगत भण्डारीसँगै माधव दुलालको स्वागत छ।
नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ।
नेपाल परिवेश सुरु गरौँ मुख्य समाचारका शीर्षकहरूबाट।
चुनाव रन्कोमा दलहरू सार्वजनिक कार्यक्रममै बाजाबाज, गठबन्धन सिट बाँडफाँडमा एमाले घोषणापत्र बनाउँदै
नेता रिजाउन सिपालु, कृष्णहरि पुष्करलाई अर्थ सचिवको पुरस्कार, विभेद विरुद्ध नायब सुब्बारको सडकमा खबरदारी सभा।
कोरोनाका कारण एकै दिन 5 जनाको मृत्यु, निको हुने भन्दा संक्रमितको संख्या दोब्बर।
सियरा लियोनमा सरकार विरुद्ध प्रदर्शन, 13 जनाको मृत्यु, केही महिना यता महँगी 40% बढ्यो।
र बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलको प्रशिक्षणमा प्रदीप हुमागाई नियुक्त, नवीन पाण्डे अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त।
हेलो,
पैसा पठाएको छु है, विदेश बसेर पसिना बगाएर दुःखले कमाएको पैसा हो, यसलाई राम्रो ब्याज दिने ब्याङ्कमा जम्मा गरेर राख है।
भाउजू, मोबाइलमा कुरा गर्दै हुनुहुन्थ्यो नि, दाइले के भन्नुभयो र?
हेर्नु न बाबु, दाइले विदेशबाट पैसा पठाउनु भएको रहेछ, राम्रो ब्याज दर दिने ब्याङ्कमा लगेर जम्मा गर्नु भन्नु भएको छ, कुन ब्याङ्कमा जाने जाने।
भाउजू पनि यति सानो कुरामा पनि अल्मलिएर हुन्छ त? अहिले नेपाल ब्याङ्क लिमिटेडले यस्तै विदेशमा रोजगार गरेर पैसा पठाउनेहरूका लागि भनेर 9.03% ब्याज दिने रेमिट्यान्स बचत खाता तथा 12.03% ब्याज दिने रेमिट्यान्स मुद्दती खाता लिएर आएको छ नि। अन्य बचत खाता र मुद्दती खातामा भन्दा 1% बढी ब्याज पाइने नेपालकै पहिलो र विश्वासिलो ब्याङ्क नेपाल ब्याङ्कमा जाने नि।
हो र बाबु, त्यसो भए आजै नेपाल ब्याङ्कमा गएर रेमिट्यान्स खाता खोलेर दाइलाई विदेशबाट पठाउनु भएको पैसा बचत गरिदिइहाल्छु, अनि मेरा आफन्त तथा साथी
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणासँगै दलहरू परिणाम आफ्नो पक्षमा पार्न आन्तरिक तयारीलाई तीव्रता दिँदै चुनाव लक्षित कार्यक्रममा जुटेका छन्। 5 दलीय सत्ता गठबन्धन निर्वाचनको सिट बाँडफाँडमा केन्द्रित भएको छ भने प्रतिपक्षी दल नेकपा एमाले घोषणापत्र तयारीदेखि निर्वाचन परिचालनका लागि जुटिसकेको छ। अरू साना राजनैतिक दलहरू पनि आआफ्नै तयारीमा छन्। एमालेको आज बसेको केन्द्रीय सचिवालयको बैठकले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा 8 सदस्यीय घोषणापत्र मसौदा कमिटी गठन गरेको छ। निर्वाचन परिचालनका लागि भन्दै एमाले पार्टीका 3 तहको बैठक बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो।
आज हाम्रो पार्टीको सचिवालयको 11 बैठकले निर्वाचन परिचालन कमिटी हामीले आज गठनको प्रस्ताव गरेका छौँ। आगामी भदौ 7 गते पार्टीको स्थायी कमिटिको बैठकको आयोजन गरेका छौँ। 9 गते पार्टीको पोलिट ब्युरोको बैठक, केन्द्रीय कमिटिको बैठक भदौ 10 र 11।
नेकपा एमालेलाई पत्ता साफ गर्न एक भएको 5 दलीय गठबन्धनको सिट बाँडफाँड कार्यदलको दोस्रो बैठक सिट बाँडफाँडको मोडालिटी कस्तो बनाउने भन्ने सहमति नजिक पुगेको छ। आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मोडालिटीबारे सकारात्मक छलफल भएको कार्यदलका सदस्य देव गुरुङले जानकारी दिनुभयो।
मतलब मोडालिटीमा सहमतिको नजिक पुगेको छ, अब अर्को बैठकसम्ममा चाहिँ टुङ्ग्याउन सकेला कि भन्ने लाग्छ।
कार्यदलले निर्वाचनमा सिट बाँडफाँडको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउने तयारी गरेको छ। अर्कोतर्फ जनता समाजवादी जसपाबाट छुट्टिएर नयाँ पार्टी खोलेका डाक्टर बाबुराम भट्टराई 5 दलीय गठबन्धनमा मिसिन दौडधुपलाई तीव्रता दिइरहनु भएको छ। अस्ति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएका बाबुरामले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठसँग भेट्नु भएको छ। आज बिहान हात्तीवनमा भट्टराईले माओवादीमा नफर्कने तर गठबन्धनमा समेट्न भन्नुभएको बाबुराम निकट नेता विश्वदीप पाण्डेले जानकारी दिनुभयो।
गठबन्धन भर्सेस एमाले बीच चुनावमा प्रतिस्पर्धा हुने चर्चा चलिरहेका बेला एमाले नेता खगराज अधिकारीले नेपाली कङ्ग्रेसलाई एक्लै प्रतिस्पर्धामा आउन चुनौती दिनुभएको छ। आज काठमाडौँमा आयोजित एक कार्यक्रममा अधिकारीले आगामी चुनावमा कङ्ग्रेस एक्लै भिड्न तयार भए एमाले दुई तिहाई बहुमत ल्याउने दावी गर्दै त्यसो नभए आफूले राजनीतिबाट नै सन्यास लिने घोषणा गर्नुभएको छ। अधिकारीले त्यति भनेपछि नेपाली कङ्ग्रेसका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादवले अघिल्लो पटक माओवादीसँग तालमेल गरेको स्मरण गराउँदै प्रतिकारमा उत्रनुभयो। त्यति मात्र होइन, उहाँले महाकाली सन्धि हुँदा एमाले फुटेकोदेखि एम अधिकारीसम्मको प्रकरण उठाएपछि दुईजना बीच सार्वजनिक कार्यक्रममै झटपकै स्थिति समेत सिर्जना भएको थियो।
एमालेलाई फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी खोल्नुभएका माधव कुमार नेपालले आफ्नो पार्टीमा पैसा र पदका लागि जे पनि गर्न तयार हुनेहरू बढेको बताउनु भएको छ। काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले नेपाली राजनीति र कम्युनिस्ट आन्दोलनमा व्यक्तिवाद बढेको बताउनु भएको हो।
पैसाको निम्ति, आफ्नो स्वार्थको परिपूर्तिको निम्ति यी सबैभन्दा भिन्न नयाँ मानिस हामीले निर्माण गर्ने
हो। र दलका नेताहरू चुनावमा जुटेपछि साना राजनैतिक दल र भर्खरै खोलेका केही पार्टीलाई चुनावमा कसरी जाने भन्नेमा सकस परेको छ। आज काठमाडौँमा भएको पत्रकार सम्मेलनमा विभिन्न छ दल आबद्ध स्वतन्त्र राजनैतिक शक्ति नेपालले आगामी साउन 28 गते संयुक्त चुनाव चिन्ह घोषणा गर्ने भएको छ। पर्सि 28 गते राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम तय भएको नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले जानकारी दिनुभयो। स्वतन्त्र राजनैतिक शक्ति नेपालमा सुशासन पार्टी, सचेत नेपाल पार्टी, नेपाल आमा पार्टी, उन्नत लोकतन्त्र पार्टी, नौलो जनवादी पार्टी आबद्ध छन्। यस्तै अहिलेसम्म कुनै पनि गठबन्धनमा सामेल नभएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने पर्सि काठमाडौँमा वृहत भेलाको आयोजना गर्ने जनाएको छ।
निर्वाचन आयोगमा आगामी चुनावका लागि 21 दल दर्ता भएका छन्। आयोगका अनुसार आगामी निर्वाचनका लागि आज दिउँसोसम्ममा 21 राजनीतिक दलले दर्ता गराएका हुन्। आयोगले आज लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आयोगमा पुगेर दल दर्ता गरेको जनाएको छ। ठुला दलमा नेकपा एमाले मात्रै अहिलेसम्म दर्ता भएको छ। आगामी मङ्सिर 4 हुने सङ्घ प्रदेशको निर्वाचनका लागि निर्वाचनमा कार्यालयमा दल दर्ता हुने क्रम जारी रहेको छ। यो क्रम आगामी साउन 31 गतेसम्म कायम रहनेछ।
सत्ताका मन्त्रीदेखि राजनीतिक दलका नेतालाई रिजाउन सिपालु कृष्णहरि पुष्करलाई सरकारले अर्थ सचिवमा नियुक्त गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयका राजस्व सचिव पुष्करलाई अर्थ सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो। बैठकले राजस्व सचिवमा रामेश्वर दङ्गालाई नियुक्त गरेको छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवको जिम्मेवारीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीलाई दिइएको छ। अर्थमन्त्री जनार्दन शर्मासम्म कामसँग काम गर्न इच्छा नदेखाएपछि तत्कालीन अर्थ सचिव मधु मरासिनीलाई प्रधानमन्त्रीको कार्यालयमा सरुवा गरिसकेको छ।
निजामती कर्मचारीहरूले नायब सुब्बालाई गरिँदै आएको विभेदपूर्ण व्यवहार अन्त्य हुनुपर्ने माग गर्दै खबरदारी गरेका छन्। आज माइतीघर मण्डलामा खबरदारी सभाको आयोजना गर्दै सङ्घीय निजामती ऐन छिटो जारी गर्नुपर्ने, निजामती सेवामा तहगत प्रणाली लागू गर्नुपर्ने र हरेक 5 वर्षमा एक तह वृद्धि सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका छन्। संयुक्त ट्रेड युनियन केन्द्रीय सञ्जालको नेतृत्वमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका उनीहरूले राजपत्र अङ्कित तृतीय श्रेणीमा 50% खुला, 30% बढुवा र 10-10% आन्तरिक र अन्तर तह कायम गर्नुपर्ने माग गरेका छन्।
मुख्य गरी शाखा अधिकृतमा चाहिँ अब रापत तृतीयमा 50% चाहिँ खुल्ला गर्नु पर्यो अनि आन्तरिक प्रतियोगिता पनि राख्नु पर्यो, अन्तर तह प्रतिस्पर्धाको व्यवस्था गर्नु पर्यो। अनि यो स्वास्थ्यमा चाहिँ तहगत प्रणालीलाई पनि सँगसँगै लान पर्यो र तलब वृद्धिहरूका कुरामा त्यो राजपत्राङ्कितलाई मात्रै अलिकति बढाएर गरिएको छ त्यसलाई पनि समान रूपमा लानु पर्यो।
उनीहरूले आफ्ना माग पुरा नभए अझै कडा दबावमूलक कार्यक्रम गर्ने चेतावनी दिएका छन्। सरकारले चालु आर्थिक वर्ष 2079-80 बजेट वक्तव्यमा साउन 1 लागू हुने गरी सबै राष्ट्र सेवक कर्मचारीको तलब 15% वृद्धि गर्ने घोषणा गरेको थियो। तर अधिकृत स्तरका कर्मचारीको तलब वृद्धि दर भने बढी र त्यसभन्दा तल्लो तहका कर्मचारीको तलब वृद्धि दर कम हुने गरी अर्थ मन्त्रालयले मन्त्री परिषदको कार्यालयमा प्रस्ताव पठाएको सार्वजनिक भएपछि नायब सुब्बा पदका कर्मचारीले विरोध सुरु गरेका हुन्।
लोकसेवा आयोग बुटल कार्यालय भने अमिन पद्मालीको लिखित परीक्षामा सहभागी सबै फेल भएका छन्। 6 लागि दरखास्त आह्वान गरिए पनि परीक्षामा सहभागी 519 नै लिखित परीक्षामा फेल भएको पाइएको हो। आयोगले लिखित परीक्षामा कुनै पनि उम्मेद्वार उत्तीर्ण नभएको जनाएको छ। लोकसेवा आयोगले एक विज्ञप्ति जारी गर्दै बुटवलको दिएको विज्ञापनको लिखित परीक्षामा कुनै पनि उम्मेद्वार उत्तीर्ण नभएको बेहोरासहितको सूचना जारी गर्दै यो जानकारी दिएको हो। नेपाल परिवेशमा अमेरिकी राष्ट्रपति बाइडेनकी विशेष दूत बौद्ध स्थित तिब्बती क्याम्पा लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
भाइ 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 सामान पुर्याउने अनि आइहाले है, अरू सामान पुर्याउनु छ।
मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ, एकदम ठिक छ, कुरा मिला।
के हो ओ मन्दै नमस्कार।
अनि घरसर बेच्नु छोडेर यतातिर कता नि?
त्यो त साइड जब दाई, यो चाहिँ मेन। जाउँ न,
यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
सामान राम्रो छ, ढुक्क हुनुहोस्।
थाहा छ, त्यसैले त यही लिन आएको।
विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
मार्बल।
अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
सुरक्षा घरको
साथ जीवनभरको।
पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
कोरोना संक्रमणका कारण नेपालमा पछिल्लो 24 5 मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार एकै दिन 5 मृत्यु भएको हो। यो अवधिमा 815 कोरोना संक्रमित थपिएका छन् भने 476 निको भएका छन्। हाल देशभर 5869 सक्रिय संक्रमित छन्। तीमध्ये 192 संस्थागत आइसोलेसनमा र 5677 होम आइसोलेसनमा छन्। 60 संक्रमितको आइसियु र 8 भेन्टिलेटरमा उपचार भइरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूत जेसिका स्टन बौद्धस्थित तिब्बती क्याम्प पुग्नु भएको छ। 5 नेपाल भ्रमणमा आउनुभएकी स्टनले आज दिउँसो बौद्ध स्तूपामा भएको कार्यक्रममा तिब्बती क्याम्पको अवलोकन गर्नुभएको हो। बाइडेनकी लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मामिला हेर्ने विशेष दूत स्टन आज कानुन मन्त्री गोविन्द शर्मा कोरेला र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीलाई सिंहदरबारमा भेटेर बौद्ध पुग्नु भएको हो। सरकारका मन्त्रीलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता लगायतका विषयमा चासो राखेर प्रश्न गर्नुभएकी स्टन भोलि हुने गाईजात्रा उत्सवमा सहभागी हुने अमेरिकी दूतावासले जनाएको छ। भेटमा मन्त्री रेग्मीले नागरिकता विधेयकमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको माग सम्बोधन गरिए पनि उनीहरूको माग अनुसार विधेयकमा सम्बोधन हुन नसकेको जवाफ दिनुभएको मन्त्री रेग्मीको निजी सचिवालयले जनाएको छ।
ढुवानी भाडा वृद्धिको माग गर्दै नेपाल पेट्रोलियम ढुवानी व्यवसायले फेरि आन्दोलनको घोषणा गरेका छन्। नेपाल आयल निगमले यसअघि गरेको सहमति पालना नगरेको भन्दै उनीहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएका हुन्। नेपाल पेट्रोलियम ढुवानी व्यवसाय महासङ्घले भदौ 1 माग पुरा गर्न अल्टिमेटम दिँदै पुरा नगरे 2 नै थप आन्दोलन गर्ने बताएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवले सरकारले कृषिमा आवश्यक लगानी गर्न नसकेको बताउनु भएको छ। खाद्यका लागि कृषि अभियानले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता नियमावली प्राङ्गारिक कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रिय कृषि नीति 2061 र एकीकृत कृषि ऐन तर्जुमा सम्बन्धमा गराएको ध्यानाकर्षण पत्र लिँदै मन्त्री यादवले सरकारले अहिले कृषिमा गरिरहेको लगानीले आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने बताउनु भएको हो।
हाम्रो मुलुकको चाहिँ कृषि प्रधान देश भन्छौँ, लेकिन राज्यले अहिलेसम्म जति कृषिमा चाहिँ लगानी लगाउनु पर्ने कृषकमाथि कृषिमाथि त्यो चाहिँ अहिलेसम्म चाहिँ भएको छैन र रासायनिक मलमाथि निर्भरता हाम्रो किसानहरूले पनि प्रारम्भिक मलतिर प्रचार प्रसार गरेर उनीहरू चाहिँ रासायनिक मल नै खोजिरहन्छन्।
अभियानले प्राङ्गारिक कृषि प्रवर्धन अवधारणा पत्र अनुसार प्राङ्गारिक कृषिको विकास गर्ने हेतुले प्राङ्गारिक उच्च स्तरीय आयोगले सिफारिस गरेका सुझावलाई मनन गरेर आवश्यक नीति बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ। अध्यक्ष पदका लागि चाहिने योग्यता नपुगेको भन्दै केसीको नियुक्ति विरुद्ध रिट दर्ता भएको हो। अध्यक्षका लागि स्नातक तह उत्तीर्ण हुनुपर्ने र केसीले प्रमाणपत्र तह मात्रै उत्तीर्ण गरेको भन्दै नियुक्ति विरुद्ध अध्यक्षका लागि आवेदन दिएका अन्य उम्मेद्वारले रिट दिएका हुन्। रिटमा साउन 9 गते मन्त्री परिषदले गरेका निर्णय खारेज गर्न माग गरिएको छ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरकारवाला सबैले आग्रह गर्नुभएको छ। नेपाल प्राध्यापक सङ्घको हिरक महोत्सवको अवसरमा नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषय गोष्ठीमा बोल्दै शिक्षा मन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न भन्नुभएको हो।
र यहाँहरूसित अनुरोध के छ भने विश्वविद्यालयका पदाधिकारीहरू, विद्यार्थीहरू, कर्मचारीहरू, तपाईँहरू प्राध्यापकहरू विश्वविद्यालयसित सम्बन्धित पठन पाठनसित सम्बन्धित सम्पूर्ण मागहरू, सम्पूर्ण विषयहरू वार्ता सहमति सम्वादको प्रक्रियाद्वारा हल गर्नुहुनेछ। कृपया कसैले पनि विश्वविद्यालयमा तालाबन्दी नगरिदिनु होला।
विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने उहाँले बताउनुभयो। एकपटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने शिक्षा मन्त्री पौडेलको भनाइ छ। शिक्षा मन्त्री पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइका पूर्वक लागू गर्न आग्रह पनि गर्नुभएको छ।
सबै विश्वविद्यालयहरूले तपाईँहरू प्राध्यापकहरूको सहयोगमा क्यालेन्डर प्रणाली लागू गरौँ। क्यालेन्डर प्रणाली लागू नहुँदाखेरि व्यतिथि भएको छ। परीक्षा कहिले निस्किन्छ, जाँच भएको लामो समयसम्म परीक्षाको रिजल्ट ननिस्कने, परीक्षा हुन ढिलो हुने, अनि प्लस टू पास गरेर निस्केका विद्यार्थीहरू उच्च शिक्षामा जाँदाखेरि नेपालको पठन पाठन चाहिँ नियमित छैन भन्ने कुरा बाहिर म्यासेज भएको छ। विशेष अनुरोध छ कि क्यालेन्डर प्रणाली कडाईपूर्वक लागू गरौँ।
राष्ट्रिय परीक्षा बोर्डले अबदेखि माध्यमिक शिक्षा परीक्षा एसी परीक्षा स्तरीकृत प्रणालीबाट सञ्चालन गर्ने भएको छ। परीक्षा प्रणालीलाई व्यवस्थित पार्न भन्दै बोर्डले यस्तो प्रणाली लागू गर्न लागेको जनाएको छ। गत पुस 9 गते बोर्डको अध्यक्षमा डाक्टर महाशरम शर्मा नियुक्त भएपछि उहाँले यो मुद्दा अघि बढाउनु भएको छ। 3 विषयको प्रश्नपत्र स्तरीकृत हुन्छन्, टेस्टेड प्रश्नपत्र हुन्छन्, अब चालु एसी परीक्षादेखि नै लागू हुनेछ। थाहा सञ्चार नेटवर्कसँग कुरा गर्दै शर्माले भन्नुभयो, उहाँका अनुसार अनिवार्य गणित, विज्ञान र अङ्ग्रेजी विषयको प्रश्नपत्र स्तरीकृत रूपबाट तयार गरेर त्यसअनुसार परीक्षा सञ्चालन गरिनेछ। साउन 11 गते प्रकाशित एसी परीक्षा नतिजामा 9,633 जनाले मात्रै 3.6 देखि 4 सम्मको जिपिए ल्याएका छन्। यो प्रणाली लागू भएपछि कमी कमजोरी सुधार हुँदै जाने बोर्डको दावी छ। कक्षा 8 र 12 को पनि स्तरीकृत प्रणालीबाट नै प्रश्नपत्र निर्माण गर्ने र परीक्षा सञ्चालन गर्ने बोर्डको योजना छ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 को नतिजा आगामी भदौ 3 हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा बोर्डका अध्यक्ष शर्माले भदौ 3 हप्तादेखि नतिजा प्रकाशित गर्ने गरी प्रक्रिया अघि बढाइएको जानकारी दिनुभएको हो। अबदेखि डाक्टरले डाक्टरलाई अनुचित शब्द प्रयोग गरेर गाली गलोज गर्न र त्यस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न नपाइने भएको छ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूका लागि जारी गरेको आचार संहितामा सहकर्मी चिकित्सकलाई अनुचित शब्द प्रयोग गर्न, गाली गलोज गर्न तथा त्यस्ता शब्दले सम्बोधन गर्न नपाइने उल्लेख गरिएको छ। डाक्टरलाई लक्षित गर्दै ल्याइएको सामाजिक सञ्जाल तथा विद्युतीय माध्यम प्रयोगका लागि ल्याइएको 8 बुँदे आचार संहिताअनुसार डाक्टरले अबदेखि सामाजिक सञ्जालमा कुनै स्वागत विवरण राख्नुपर्ने भए काउन्सिलको दर्ता प्रमाण पत्रमा उल्लेखित उपाधि मात्र लेख्नुपर्नेछ। यस्तै सामाजिक सञ्जालमा उपचारजन्य कुनै पनि जानकारी दिनुपर्ने भएमा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र लेख्न पाइने, बिरामीसँग सम्बन्धित जानकारी दिनुपर्ने भएमा बिरामी पक्षको मन्जुरी अनिवार्य लिनुपर्ने भएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता भएको छ। यस 29 गते हुने निर्वाचनका लागि मालिगाउँ स्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन दर्ता गरिएको हो। टान नेतृत्वका लागि 2 प्यानलसहितको व्यवसायी समूह र 1 स्वतन्त्र उम्मेद्वारको मनोनयन दर्ता भएको छ। टानको अध्यक्ष पदमा निलहरी वास्तुलाले प्यानलसहित उम्मेद्वारी मनोनयन गर्नुभएको छ। अध्यक्षका अर्का प्रत्याशी कमल सापकोटाले पनि प्यानलसहित उम्मेद्वारी दिनुभएको छ। बोधराज भण्डारीले अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दर्ता गर्नुभएको छ।
नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
अब सबैको मुहारमा खुसी छाउने भयो
किनकि
सस्तोमा राम्रो इन्टरनेटको सुविधा लिएर डिस होम फाइबर नेट आयो डिस होम फाइबर नेट आयो
हजुर 10 Mbps देखि 100 Mbps स्पीड सम्मको आकर्षक प्याकेजहरू लिएर डिस होम फाइबर नेट तपाईँ हाम्रो माझ आएको छ। आउनुहोस् अब सुपर फास्ट इन्टरनेटको मजा लिनुहोस्। सेवा तथा सुविधाको लागि आजै नजिकको डिस होम डिलर दाइ अथवा 98015440000 सम्पर्क गर्नुहोस्। डिस होम फाइबर नेट जोड्दै सारा देशलाई।
जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
अब बाँकी समाचार। सामुदायिक वन उपभोक्ता महासङ्घले हालै पारित वन नियमावली 2079 विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ। यस नियमावलीले उपभोक्ता समितिको अधिकार जिल्ला वनले लिएको भन्दै तत्काल खारेजीको माग गर्दै प्रदर्शन भएको हो। वन ऐन 2076 भएको सामुदायिक वन उपभोक्ता समितिको अधिकार वन नियमावली 2079 खोसेको उनीहरूको आरोप छ। उनीहरूले वन नियमावलीलाई संघीयता विपरीत, महिला विरोधी र सामुदायिक वनमाथि लगाउन खोजिएको तेह्रो कर भनेका छन्।
भक्तपुरमा आजै जनै पूर्णिमा पर्व मनाइएको छ। यो पर्व यो वर्ष गाई जात्रा र जनै पूर्णिमा एकै दिन परेपछि अघिल्लो दिन नै भक्तपुरमा जनै पूर्णिमा पर्व मनाइएको हो। गाई जात्रा र जनै पूर्णिमा एकै दिन परेकाले अन्यल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलैजुका पुजारीहरूसँग छलफल गरेर आजै जनै पूर्णिमा मनाएको हो। भक्तपुरमा चाडपर्व मनाउन तिथिमितिमा अन्यल उत्पन्न भए तलैजुमा जुन दिन मनाइन्छ सोही दिन सर्वसाधारणले पनि चाडपर्व मनाउने प्रचलन छ। तिथि घडबडका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मूल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू, कर्मचारी र जोशीहरूले आपसमा ज्योतिष विज्ञानको आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ। सोही अनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी आज जनै पूर्णिमा र भोलि गाई जात्रा मनाउने जनाएको थियो। आज जनै पूर्णिमा मनाइएको छ भने भोलि गाई जात्रा मनाउने जनाइएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनै पूर्णिमा र गाई जात्रा भोलि एकै दिन परेको भन्दै भ्रममा नपर्न विज्ञप्ति नै निकालेर आग्रह गरेको छ। समितिले सन्देह नराखी आफ्ना धार्मिक कार्य गर्न गराउन समेत भनेको छ। जनै पूर्णिमा तिथि सुरु हुने आज जनै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलि शुक्रबार जनै पूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने समितिले भनेको छ।
बैतडीमा 3 वर्षको अवधिमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको छ। जिल्ला अदालत बैतडीका श्रेष्ठदार जनक बोहराका अनुसार आर्थिक वर्ष 78-79 सम्बन्ध विच्छेदका 34 मुद्दा दर्ता भएका छन्। तीमध्ये 29 मुद्दा फर्चेर भइसकेका र 5 फर्चेर हुन बाँकी छन्। गत आर्थिक वर्षमा सम्बन्ध विच्छेदका 25 मुद्दा दर्ता भएका थिए। सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउने पुरुषको भन्दा महिलाको संख्या बढिरहेको अदालतले जनाएको छ।
सल्यानमा सुरक्षित गर्भपतन गराउनेमा 20 वर्ष मुनिका किशोरीको संख्या बढ्दै गएको पाइएको छ। विगत 3 वर्षको तथ्याङ्क हेर्दा 20 वर्ष मुनिका किशोरी सुरक्षित गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको पाइएको हो। परिवार नियोजनका साधनको उपलब्धता हुँदाहुँदै पनि गर्भपतनलाई नै परिवार नियोजनको साधनका रूपमा लिने गरिएको पाइएको छ।
महतरीमा अजय शाहको हत्या गरेको आरोपमा 5 पक्राउ परेका छन्। चोरी गरेको रकम फिर्ता माग्दा हत्या गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा महोत्तरी लोहारपट्टी नगरपालिका वडा नम्बर 4 घर भई धनुषाको जनकपुर धाम उपमहानगरपालिका 7 डेराली बस्दै आएका 32 जित कुमार यादव, 21 कृष्ण यादव जनकपुर धाम 4 घर भई वडा नम्बर 7 डेराली बस्ने 25 सन्तोष कुमार औरई गाउँपालिका 2 पौडेश्वर घर भई छिरेश्वर नाथ नगरपालिका 3 महेन्द्रनगरमा डेराली बस्दै आएका 21 किरण भन्ने प्रमिला महरा र 27 बिगुल मुखिया बिन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
अछाममा बन्चरो प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। पञ्चदेवल विनायक नगरपालिका 7 पुलले तोलाकी 45 मन्नु कामीको हत्या आरोपमा श्रीमान पदम कामी समातिएका हुन्। साउन 11 गते राति हत्या गरेर फरार भएका 54 पदमलाई प्रहरीले कञ्चनपुरबाट पक्रेको हो।
सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकैका बेला बैतडीमा बजार अनुगमन सुरु हुन सकेको छैन। जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नियमित रूपमा प्रत्येक महिना गरिने अनुगमन गर्ने भनिए पनि 2 अनुगमन हुन नसकेको हो। उपभोक्ता हित तथा कालो बजार नियन्त्रण गर्ने उद्देश्यले गर्ने बजार अनुगमन कार्य गत जेठदेखि ठप्प छ।
नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। सियरा लियोनको राजधानी फ्रिटाउनमा सरकार विरोधी प्रदर्शनमा 13 सर्वसाधारणको मृत्यु भएको छ। खाद्यान्न, बिजुली लगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि भएसँगै सर्वसाधारणले सरकार विरुद्ध प्रदर्शन थालेका थिए। प्रदर्शनकारीहरूले प्रहरी स्टेसन सार्वजनिक भवनहरूमा आक्रमण गर्दै आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। प्रदर्शनले उग्र रूप लिएसँगै देशव्यापी कर्फ्यूको घोषणा गरिएको छ। प्रदर्शनकारीले राष्ट्रपति जुलियस माडा बायोको राजीनामा माग गरेका छन्। सन् 2018 निर्वाचित बायोको कार्यकाल सकिन अझै 10 बाँकी छ।
नेपाल परिवेशमा अब खेल समाचार। बङ्गलादेशसँग हुने मैत्रीपूर्ण खेलको प्रशिक्षकको जिम्मेवारी प्रदीप हुमगाईले गर्ने भएका छन्। मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुतारी कतारमा स्वास्थ्य लाभ गरिरहेकाले उनको अनुपस्थितिमा अखिल नेपाल फुटबल सङ्घ एन्फाले प्रदीप हुमगाईलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गरेको हो। एन्फाको आज बसेको 2 कार्य समिति बैठकले अल्मुतारीको अनुपस्थितिमा प्रदीपलाई कार्यवाहक दिने निर्णय गरेको हो। नेपाली राष्ट्रिय फुटबल टोलीले आगामी असोज 11 गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल नेपालको दशरथ रङ्गशालामा हुनेछ। यसैबीच एन्फाले नवीन पाणेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त गरेको छ। पहिलो बैठकबाट सर्वसम्मत अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नियुक्त भएका पाणेलाई एन्फाको 2 बैठकले बर्खास्त गरेको हो। पाणेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट हटाएर एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङको सल्लाहकार मनोनयन गरिने जनाइएको छ। यस्तै बैठकले एनएसएल आगामी असोज 23 गतेबाट मङ्सिर 2 गतेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ भने एनएसएल सकिएपछि 8 पुसदेखि 4 चैतसम्म 37 मार्क डिभिजन लिग गर्ने निर्णय गरेको छ।
र आइसिसी विश्वकप लिग 2 त्रिकोणात्मक ओडिआई सिरिजमा युएले अमेरिका सामु जितका लागि 254 रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कटल्यान्डको एबरडिन सहरमा टस जितेर सुरुवाती ब्याटिङ थालेको युएले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 253 रन जोड्यो। युएका लागि आयन लाक्राले सर्वाधिक 84 रनको योगदान गरे। त्यस्तै वृत्त अरविन्दले 53 तथा चुन्द गोपोएल रिजवानले 39 रनको योगदान गरे। 254 रनको लक्ष्य पछ्याएको अमेरिकाले अहिले ब्याटिङ गरेको छ। ताजा अवस्थामा 6 खेलको समाप्तिमा बिना विकेटको सेतीमा उसले 31 रन जोडेको छ।
हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
चुनावको रन्कोमा दलहरू, सार्वजनिक कार्यक्रममै बाजाबाज, गठबन्धन सिट बाँडफाँडमा एमाले घोषणा पत्र बनाउँदै
नेता रिजाउन सिपालु कृष्णरीलाई अर्थ सचिवको पुरस्कार, विभेद विरुद्ध नायब सुब्बारको सडकमा खबरदारी सभा,
कोरोनाका कारण एकै दिन 5 जनाको मृत्यु, निको हुने भन्दा संक्रमितको संख्या दोब्बर,
सियरा लियोनमा सरकार विरोधी प्रदर्शन, 13 जनाको मृत्यु, केही महिना यता महँगी 40% बढ्यो,
र बङ्गलादेश संघको मैत्रीपूर्ण खेलको प्रशिक्षकमा प्रदीप हुमागाई नियुक्त, नवीन पाण्डे अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखबाट बर्खास्त।
थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीमबिकालाई धन्यवाद। जगत र माधव बिदा हुन्छौ। नमस्कार।
थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।